यो रेडियो नेपाल हो, सन्तोष रिग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देश विकासका लागि युवा शक्तिको भूमिका महत्वपूर्ण हुने भएकाले सरकार युवा समुदायसँग विश्वस्त रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। देशभित्र रहेका युवाले राम्रो काम गरी विदेशमा रहेका युवालाई पनि स्वदेश फर्काउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। मध्य पहाड़ी लोकमार्गको सुनकोशी नदीमा गाड़ी खस्दा तीनजना बेपत्ता। तनहुको आँबु खैरेनीको ऐना पहरा बस दुर्घटनामा ज्यान गुमाएका 27 भारतीय पर्यटकको शव परीक्षण पश्चात भारत पठाइयो। डेंगू रोगको संक्रमण 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र युक्रेनको सशस्त्र सेनाद्वारा पछिल्लो 24 घण्टामा रूसको सीमा क्षेत्रमा 30 भन्दा बढ़ी बस्तीमा आक्रमण।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न युवा समुदायलाई आग्रह गर्नुभएको छ। काठमाण्डुमा हिजो आयोजित काठमाण्डु युथ कन्फ्लिक्ट 2024 युवा सहभागीले सोधेका प्रश्नहरूको जवाफमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने संकल्पका साथ आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएकाले अनुकूल वातावरण बनाएर विदेशमा रहेका नेपाली युवालाई पनि स्वदेश फर्काउनुपर्ने बताउनुभयो। युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले स्टार्टअपका कार्यक्रमहरू शुरू गरेको र निजी क्षेत्रबाट पनि 10,000 भन्दा बढ़ी रोजगारीका अवसरहरू सिर्जना गरिने जानकारी दिनुभयो। राजनैतिक संघर्षको यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले समाजमा बलात्कार जस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफै आचरणयुक्त हुनुपर्ने र कुनै घटना भएमा कानूनको कड़ाई पूर्वक पालना गरी दोषीलाई कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। हरेक व्यक्ति र समाज नै आचरणयुक्त हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। प्रधानमन्त्री ओली समक्ष हिजै दाङ जिल्लाका नेता, सांसद र विभिन्न तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाहरूले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तर उन्नतिसहित जिल्लाको समग्र विकासबारे मागपत्र बुझाउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेस नेता एवं सांसद दीपक गिरी, मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का लगायतले विमानस्थलको स्तर उन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे मागपत्र बुझाउनुभयो। मागपत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले विमानस्थल स्तर उन्नतिका साथै लमही घोराई तुलसीपुर सड़क विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारतकी युवा तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्सेलाई तनहुको आँबु खैरेनी गाउँपालिका दुई ऐना पहरामा भारतीय यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे सुरक्षा निकायका प्रमुखहरूले जानकारी गराउनु भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरूले दुर्घटनाबारे हिजो जानकारी गराउनु भएको हो। गृहमन्त्री लेखकले दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरी अस्पताल पुर्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो। दुर्घटनाका घाइतेको अवस्था बुझ्न तथा शव लिन आउनुभएकी राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गर्नुभयो। उद्धारमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई उहाँले धन्यवाद पनि दिनुभयो। त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत 16 जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो। घाइते मध्ये 3 जनाको सघन उपचार कक्षमा र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ। शुक्रबार पोखराबाट काठमाडौँ आइरहेको को बस तनहुको आबु खैरेनी गाउँपालिका दुई ऐना पहरामा दुर्घटना हुँदा 27 जना भारतीय पर्यटकको मृत्यु भएको थियो। बस दुर्घटनामा ज्यान गुमाएका 27 यात्रुको चितवन स्थित भरतपुर अस्पतालमा शव परीक्षण गरी हिजो शव भारत पठाइएको छ। भारतीय सेनाको विमानबाट मृतक मध्ये 25 वटा शव महाराष्ट्र पठाइएको र अन्य 2 वटा शव स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। बसका चालक र सहचालकको घर गोरखपुर भएकाले उहाँहरूको शव स्थलमार्ग हुँदै पठाइएको हो। दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विमान हिजो चितवन आइपुगेको थियो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका एक कुडुलेमा गुडिरहेको गाड़ी सुनकोशी नदीमा खस्दा 3 जना बेपत्ता भएका छन्। हिजो साँझ खोटाङबाट आइरहेको हाइलेक्स गाड़ी सिन्धुलीको गोलन्जोर गाउँपालिका एक कुडुलेमा अनियन्त्रित भई नदीमा खस्दा 3 जना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफलेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाड़ी चालक सूर्य विनायक नगरपालिकाका 32 वर्षीय अबिन बके, 30 वर्षीय प्रणित स्यागु र 37 वर्षीय बलराम घटुआ सहित बेपत्ता भएका हुन्। गाड़ीमा 4 जना सवार थिए। कपिलवस्तुको बाणगंगा नगरपालिका 8 ढोडेकोलमा खोलामा डुबेर 2 जनाको मृत्यु भएको छ। फुटबल खेलेपछि नुहाउन गएका 2 किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा 16 वर्षीय प्रतीक भण्डारी र 15 वर्षीय सरोज सापकोटा रहेका छन्। प्रहरीले उद्धार गरी नजिकैको अस्पताल पुर्याउँदा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो। पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजना साथ जनपरिचालनको योजना बनाउनुपर्ने लगायतका विषयमा नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको उपत्यका विशेष प्रदेश सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा सहभागी नेताहरूले सरकारमा रहँदा भए गरेका सकारात्मक काम कार्यवाहीलाई लिएर जनतामा जानुपर्ने सुझाव दिनुभयो। उहाँहरूले सुशासन र समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराइनुपर्ने बताउनुभयो। पार्टीभित्र आन्तरिक एकतालाई सबल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमै परिचालित हुनुपर्ने, कुनै विवाद र द्वेष राख्न नहुनेमा जोड़ दिनुहुँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई सुझाव दिनुभयो। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भएको छलफलका एजेण्डाहरू सकारात्मक भएको बताउनुभयो। हिजै नुवाकोट काठमाण्डु सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्ला पार्टी बैठकहरू फलदायी भएको बताउनु भएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित महाजलयात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शहरीकरण तीव्र रूपमा बढ़ेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा त्यसको दीर्घकालीन समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने बताउनुभयो। उपप्रधानमन्त्री सिंहले बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न सबै संस्था र अभियन्ताहरूसँग मन्त्रालय सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने बताउनु भएको छ। भरतपुर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने अवांछित गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभयो। विश्वविद्यालयमा गुण्डागर्दी र अपराधीकरण स्वीकार्य नभएको बताउनुहुँदै उहाँले गुण्डागर्दी र अपराधीकरणको चरित्रलाई राजनीतिमा संरक्षण हुनु दुःखद पक्ष भएको बताउनुभयो। निरन्तर शिक्षाका लागि पुस्तकालय नारासहित भदौ 15 गते 17 राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ। साउन 21 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव स्तरीय बैठकबाट निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने आदर्श वाक्यसहित पुस्तकालय दिवस मनाउने निर्णय गरिएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु सबैको जिम्मेवारी भएको बताउनु भएको छ। भक्तपुर विकास सहयोग संघको 30 वार्षिक साधारण सभा तथा 30 खोप्रिङ सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला सम्पदाले सजिएको सांस्कृतिक रूपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र त्यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरका रूपमा परिचित भएको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग संघले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा गरेको काम पनि उल्लेखनीय भएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटिको पूर्ण बैठक आज बोलाइएको छ। पार्टीमा वरिष्ठ उपाध्यक्ष उपमहासचिव कोषाध्यक्ष सहित 18 पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको पार्टी नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको दावी गर्दै कागजपत्र आफूले छानबिन समितिलाई बुझाएको बताउनु भएको छ। भरतपुर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै सभापति लामिछानेले गोर्खा मीडियासँग आफू संलग्न हुँदा लागेका आरोप पुष्टि गर्न नसकिने बताउनुभयो। उहाँले आरोप पुष्टि नहुने गरी आफूले प्रमाण समितिमा बुझाएको पनि बताउनुभयो। सभापति लामिछानेले छानबिन समितिलाई 10 घण्टासम्म लामो बयान दिएको र त्यसमा आफ्ना कुरा सबै राखेको बताउनुभयो। जीवी राईसँगको विषयमा बेलैमा आफूले राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरीका रूपमा रहेको उहाँले पत्रकारहरूलाई बताउनुभयो। कैलालीमा सर्पको टोकाईबाट एकै घरका दुई बालिकाको मृत्यु भएको छ। एकजनाको अवस्था चिन्ताजनक रहेको छ। विषालु सर्पको टोकाईबाट गौरीगंगा नगरपालिका सातकी 4 वर्षीय बालिका मिता घरतीमगर र 7 वर्षीय बालिका काजल घरतीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिनुभयो। दुवै बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी पुर्याइँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा हजुरआमासँगै सुतेका ती बालिकाहरूलाई सर्पले टोकेको हो र सर्पले टोकेको बालिकाहरू कि हजुरआमा मेनका घरतीमगर पनि सिकिस्त अवस्थामा हुनुहुन्छ। उहाँको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। डेंगु रोगको संक्रमण देशका 75 जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 75 जिल्लामा 5119 जनामा डेंगू संक्रमण देखिएको र यस वर्ष हालसम्म 3 जनाको डेंगूका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। मन्त्रालयले डेंगू रोगको संक्रमण बढ़ेपछि हरेक शुक्रबार सरकारी तथा गैर सरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाई गर्न आग्रह पनि गरेको छ। देशभरि हैजाका बिरामीको संख्या 67 पुगेको छ। ललितपुरमा 47, काठमाडौँमा 9, कैलालीमा 8, प्युठानमा 2, मकवानपुरमा 1 जनामा हैजा पुष्टि भएको किर्जन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। सुदूर र मध्यपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व शुरू भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको पहिलो दिन हिजो घर घरमा बिरूढ़ा राखिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी वर्षाको ऋतुको भाद्र महिनामा जल जंगल जमील र जनावरको डर नमान्ने तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा गौरा पर्व मनाउन लागि देउडा संस्कृतिविद गायक नन्दकृष्ण जोशी बताउनुहुन्छ। सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा पाउनुपर्ने आरक्षण सीट र भाड़ादरमा छूट पाउन नसकेको गुनासो गरेका छन्। सिन्धुली संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
त्यो मैले आफ्नो अधिकारहरू खोज्दाखेरि होइन त्यहाँ चाहिँ अब तपाईँलाई के भएको छ र होइन के अपाङ्ग हो र तपाईँ अगाडिदेखि बसेर आउनु भएको उठाउनु मिल्दैन यस्ता यस्ता कुराहरू होइन भोग्नु परेको छ।
फिकल गाउँपालिका कि गोमा मगर गुनासो गर्दै कमलामाई नगरपालिका चारकी बाल्यकालमै आगोमा परेर खुट्टा गुमाउनु भएको बबिता कृत्रिम खुट्टाको सहारामा हिँड्नुहुन्छ।
उभिएर पनि गएको छौ होइन अब एउटा हुलचेयरमा बसेर म काठमाडौँ जान्छु भनेर बाटामा उभिएको छ भनेदेखि उनीहरूले गाडीमा चढाउँदै चढाउँदैन।
अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण सीट र भाडादरमा छुटको व्यवस्था भए पनि सिन्धुली जिल्लामा कार्यान्वयनमा आउन नसकेको बताउनुहुन्छ बहिरा विद्यालय सिन्धुलीका प्रधानाध्यापक विजय तामाङ।
अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले निर्दिष्ट गरेको परिभाषाहरूलाई हेर्ने हो भने अहिले सम्बन्धित पक्ष पनि गम्भीर छैन र राज्य पक्ष पनि गम्भीर छैन, कार्यान्वयन भएको छैन।
सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले अपाङ्गता भएका व्यक्तिहरूको सवाल निरन्तर आवाज उठाउँदै आइरहेको र सरकारवाला निकायसँग यस विषयमा छलफल गर्दा सकारात्मक प्रतिक्रिया आएको बताउनुहुन्छ।
अब अपाङ्गता भएको व्यक्तिहरूको लागि आरक्षण सीट र 50% भाडा दरमा छुट भनेर चाहिँ जुन एउटा कानूनले नै व्यवस्थापन गरेको कुरालाई चाहिँ अब कार्यान्वयनमा नआएको कुराहरू छ होइन।
तपाईँहरूको प्रयासबाट तपाईँहरूको समन्वयबाट हुन सक्ने खालको सहयोग चाहिँ तपाईँहरूले पनि हामीलाई गरिदिनु भयो भने चाहिँ पक्कै पनि चेन्ज आउनेछ भन्ने कुराहरू चाहिँ यातायात संघहरूबाट पनि आयो र जिल्ला प्रशासन कार्यालयले पनि प्रतिबद्धता पनि गर्नुभयो। अबका दिनहरूमा चाहिँ हामी पनि पक्कै लागि पर्नेछौ यो कुराहरू चेन्ज गर्नमा भन्ने कुरा पनि आएर जिल्ला प्रहरी कार्यालय सिन्धुली र ट्राफिक कार्यालयबाट पनि एकदमै राम्रो सकारात्मक सुझावहरू चाहिँ आएको छ। भोलिको दिनमा पक्कै पनि सुधार चाहिँ हुनेछ र कार्यान्वयनमा चाहिँ बिस्तारै जानेछ यो कुरा।
यसलाई कार्यान्वयनमा ल्याउन कुनै एक निकाय मात्र जिम्मेवार नभएर सबैको सहकार्य र सहयोग आवश्यक छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनको सशस्त्र सेनाले पछिल्लो 24 घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका 30 भन्दा बढ़ी बस्तीमा आक्रमण गरेको छ। आक्रमण त्यस क्षेत्रका 9 जिल्लामा लक्षित गरिएको छ र त्यसक्रममा 5 जना घाइते भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। रूसले गत साता त्यस क्षेत्रमा संघीय स्तरको आपतकालको घोषणा गरेको थियो। त्यहाँ युक्रेनी सेनाले रूसी सीमाना नजिकै आक्रमणहरू जारी राखेका छन्। पछिल्लो दिनमा युक्रेनले रूसी भूमिमा आक्रमण बढ़ाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एमपक्स भाइरसको नयाँ अधिक संक्रामक क्लेड A1B भेरिएन्ट नियन्त्रणका लागि आगामी 6 महिनामा कम्तीमा 13.50 करोड़ अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रिसेसले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्नुहुँदै एमपोक्सको नियन्त्रण सम्भव रहेको र त्यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। 6 महिनाको अवधिको प्रकोप नियन्त्रण योजनाका लागि ठूलो धनराशि आवश्यक पर्ने भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायसँग आह्वान पनि गर्नुभएको छ। बढ़दो संक्रमणलाई मध्यनजर गर्दै गत साता डब्ल्यूएचओले सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा एमपक्सलाई घोषणा गरेको छ। जर्मनको सोलिंगेन शहरमा आयोजित एउटा कार्यक्रममा चक्कु प्रहार हुँदा 3 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। औद्योगिक शहर स्थापना भएको 650 वर्ष मनाइरहेका बेला घटना भएको थियो। घटना लगत्तै फरार रहेका आक्रमणकारीहरूको व्यापक खोजी गरिरहेको प्रहरीले जनाएको छ। तालिबान सरकारको मन्त्रालयहरूले महिलालाई सार्वजनिक बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानूनहरू लागू गरिएको जनाएका छन्। यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझै सीमित हुने भएको छ। अफगानिस्तानमा तालिबानको कब्जापछि सन् 2021मा स्थापना भएको सद्गुणको प्रचार र दुराचारको रोकथाम मन्त्रालयले नयाँ कानूनहरू जारी गरेको हो। 114 पृष्ठको कानूनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका विभिन्न पक्षहरूलाई समेटेको छ। दस्तावेजको धारा 13 महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या पनि गरेको छ। महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरूषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानूनले गरेको छ। यी नियमहरू उल्लंघन गर्दा सजाय स्वरूप सम्पत्ति जफत गरिने वा 3 दिनसम्म हिरासतमा राख्न सकिने चेतावनीहरू दिइएको छ। मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै त्यसको उल्लंघन गरेका हजारौंलाई हिरासतमा राखेको पनि उल्लेख गरेको छ। तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाहरूको स्वतन्त्रतामा कड़ा प्रतिबन्ध लगाउँदै आएको छ। सन् 2022मा तालिबानले महिलाहरूलाई 6ौं कक्षाभन्दा माथि विद्यालय जानबाट पनि प्रतिबन्ध लगाएको थियो। तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गर्दै पछिल्ला कानूनहरू कार्यान्वयन गर्न थालेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुन चाँदी व्यवसायका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। नेपाल सुन चाँदी कला व्यवसाय संघको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुन चाँदी व्यवसायको कोटा वृद्धि लगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो। राष्ट्र बैंकबाट सुन चाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा 5 माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो। राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उहाँको धारणा थियो। सुन चाँदी व्यवसायका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहल कदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपालको सुन चाँदी व्यवसायमा कार्यरत झण्डै 60% कालीगढ विदेशी रहेको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले स्वदेशी कामदार बढ़ाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गर्नुभयो। चालू आर्थिक वर्ष 2081-82 पहिलो महिना नेपालले कुल 1,40,60,32,00,000 रूपियाँ बराबरको वैदेशिक व्यापार गर्दा 1,16,15,00,000,000 घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्क अनुसार गत साउनमा नेपालले 1,28,37,71,00,000 बराबरको वस्तु आयात गर्दा 12,00,00,000 22,61,00,000 रूपियाँको मात्रै निर्यात गरेको थियो। विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा आयात 0.67% घटेको छ भने निर्यात 9.63% घटेको छ। गत साउन महिनामा नेपालले भारतसँग मात्र 70,10,42,00,000 बराबरको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा भारतबाट 77,68,31,00,000 रूपियाँ बराबरको आयात हुँदा 7,57,88,00,000 रूपियाँ बराबरको निर्यात भएको हो। नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा 24,38,47,00,000 रूपियाँ बराबर छ। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरूमध्ये 13 मुलुकसँग भने व्यापार नाफा छ। र आर्थिक वर्ष 2080-81 नवलपरासी बर्दघाट सुस्ता पूर्वमा 206 उद्योग थपिएका छन्। जिल्लामा 568 उद्योगको नवीकरण गरिएको छ। पर्यटन तथा उद्योग कार्यालय नवलपुर नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम रहेको बताउनुभयो। हाल जिल्लामा 6,691 उद्योग कायम रहेका उहाँले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले 19,83,000 राजस्व संकलन गरेको प्रमुख घिमिरेले बताउनुभयो। यस्तै गरी आर्थिक वर्ष 2080-81 जिल्लामा वाणिज्यतर्फ 298 व्यवसाय दर्ता भएका छन्। सो अवधिमा 899 व्यवसायीले व्यवसाय नवीकरण गर्दा 206 व्यवसायको लगत कट्टा गरिएको छ। जिल्लामा हाल 15,198 उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालनमा छन्।
निर्मला भट्ट, अब खेल समाचार।
सिराहाको सहलेस फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ 3 गतेदेखि शुरू भएको फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा 4-2 गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो। शनिबार भएको खेलमा निर्धारित 90 मिनटको समय अवधिमा 1-1 गोल बराबरी खेलेका दुवै टोली थपिएको 15 मिनटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। शनिबार सेमी फाइनलमा जित निकालेको सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुनेछ। प्रतियोगिताका विजेताले नगद 5,00,000, उपविजेताले 2,50,555 रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपाल भलिबल संघले काभा महिला नेसन्स लीग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाड़ीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। संघले शनिबार टोलीका खेलाड़ी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार सहित सम्मान गरेको हो। संघले काठमाडौँमा हालै सम्पन्न काभा वुमन्स नेसन्स लीगमा रजत पदक विजेता महिला टोलीका खेलाड़ी र प्रशिक्षकलाई जनही 1,02,000 र व्यवस्थापक र फिजियोलाई जनही 82,000 रूपियाँ पुरस्कार प्रदान गरेको छ। काभा वुमन्स नेसन्स लीगमा नेपाल फाइनल खेलमा भारतसँग 3-2 सेटमा पराजित हुँदै उपविजेता बनेको थियो। यस्तै कार्यक्रममा मालदिव्समा हालै सम्पन्न काभा 20 वर्ष मुनिको U20 भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाड़ीहरू, प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही 15,000 रूपियाँ पुरस्कारबाट सम्मान गरिएको छ। यस्तै संघले भूटानमा सम्पन्न काभा बीच भलिबलमा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टीमकी कमला पुन र मनिषा चौधरीलाई जनही 60,000 तथा प्रशिक्षकलाई 40,000 रूपियाँ र सोही प्रतियोगितामा पुरूषतर्फ रजत पदक जित्न सफल मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारलाई जनही 30,000 रूपियाँ पुरस्कार सहित सम्मान गरेको छ। न्यू दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता 2081 शुरू भएको छ। शनिबारदेखि बेनी बजारको खुल्ला मञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यू वेस्ट पोइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालय बीच उद्घाटन खेल भएको छ। प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए पनि यसपटक 6 विद्यालयले मात्र सहभागिता जनाएको क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो। प्रतियोगिता 3 दिनसम्म सञ्चालन हुने उहाँले बताउनुभयो।
रमेश ठमटा, अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 10.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:32 हुनेछ। प्रमुख समाचार पुनः एकपटक। देश विकासका लागि युवा शक्तिको भूमिका महत्वपूर्ण हुने भएकाले सरकार युवा समुदायसँग विश्वस्त रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। देशभित्र रहेका युवाले राम्रो काम गरी विदेशमा रहेका युवालाई पनि स्वदेश फर्काउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। मध्य पहाड़ी लोकमार्गको सुनकोशी नदीमा गाड़ी खस्दा 3 बेपत्ता, तनहुको आबु खैरेनी स्थित ऐनपहरा बस दुर्घटनामा ज्यान गुमाएका 27 भारतीय पर्यटकको शव परीक्षण पश्चात भारत पठाइयो। डेंगू रोगको संक्रमण 75 जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी र युक्रेनको सशस्त्र सेनाद्वारा पछिल्लो 24 घण्टामा रूसको सीमा क्षेत्रका 30 बढ़ी बस्तीमा आक्रमण। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।